مسلک اعلی حضرت عشق و محبت عشق و محبت فیضان حضور تاج الشریعہ نعرہ تکبیر نعرہ رسالت
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین وعلی آلہ واصحابہ طیبین الطاہرین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ولقد علمتم الذین اعتدوا منکم فی السبت فقلنا لهم کونوا قردۃ خاسئین صدق اللہ المولانا العظیم وصدقہ النبی المتین الامین الکریم ونحن علی ذلک لمن الشاہدین والشاکرین والحمد للہ رب العالمین. معزز سامعین, آئیے پہلے اخلاص و محبت کے ساتھ اپنی عادت کے مطابق اپنے آقا و مولا کی بارگاہ عالیہ میں مل جل کر ہدیے درود و سلام پیش کریں. اللہم صلی علی سیدنا و مولانا محمد و آلہ و اصحابہ و بارک وسلم صلاۃ و سلام علیک یا رسول اللہ سلطان. معین الدین حسن مدینہ منورہ میں ہے, سرکار رحمت عالم صلی اللہ علیہ وسلم کے روضے پر حاضری دیتے ہیں صبح و شام. ایک مختصر عرصہ گزرا اور عرصے کے بعد ذکر نہیں ہے کہ خواب تھا, اور جب ذکر نہیں ہے تو ہم اسے حقیقت سمجھیں گے. دیکھا کہ رسالت مآب صلی اللہ علیہ وسلم تشریف فرما ہے اور حکم فرماتے ہیں کہ معین الدین حسن ہندوستان جاؤ, یہ اجمیر ہے, وہیں سے دکھا دیا, یہ پہاڑیاں ہیں, یہ تمہارے قیام کی جگہ ہے, جا کر دین کی خدمت کرو. حضور ایک تو پیر و مرشد چھوٹے, میں مدینے میں ہوں روضہ پاک کی زیارت کرتا ہوں, دونوں چھوٹ جائیں گے میں کیسے برداشت کروں گا, میں برداشت نہیں کر سکتا. آقا رحمت عالم صلی اللہ علیہ وسلم نے حکم فرمایا کہ معین الدین جاؤ, دین کی تبلیغ کرو, میرے خواجہ کو مبلغ اعظم اگر کسی نے بنایا ہے تو سرکار کی ذات ہے, اور اسی لیے کہا جاتا ہے عطائے رسول. فرمایا چلے جاؤ. سرکار روزے سے دور مت کیجیے, میں دیدار کرتا ہوں فجر بعد, ظہر بعد, عصر بعد, مغرب بعد, دن میں جب چاہتا ہوں روزے پر حاضر ہو جاتا ہوں, دل کو تسلی ہو جاتی ہے. سرکار نے حکم فرمایا معین الدین جاؤ, دین کی خدمت کرو, دین کی تبلیغ کرو, یہاں پر رہ کر تم صرف روزے کی زیارت کرتے ہو, میرے حکم سے جاؤ, جب چاہو گے میرے دیدار کر لینا, میری زیارت کر لینا. یہ اولیاء ہیں جو اولیاء حضور میں شمار ہوتے ہیں, جو عطائے رسول ہیں. اب بتائیے مجھے کہ ان سے بڑھ کر کون مبلغ ہو سکتا ہے, ان سے بڑھ کر کون تبلیغ کر سکتا ہے. آج ہندوستان کے اندر جتنے مسلمان موجود ہیں, میں بالکل یقین کے ساتھ کہتا ہوں کہ ان میں سے 70% وہ ہیں جنہوں نے یا تو غریب نواز کے ہاتھ, جن کے آبا و اجداد نے یا تو غریب نواز کے ہاتھ پر یا ان کے خلفاء کے ہاتھ پر اسلام قبول کیا. 90 لاکھ مسلمان ہوئے اتنے بڑے مبلغ, اب ان سے بڑھ کر مبلغ کون ہوگا, اس سے بڑھ کر تبلیغ کی فکر کس کو ہوگی, اس سے بڑھ کر دین کا درد کسے ہوگا. آئیے, جب غریب نواز اجمیر مقدس پہنچے اور دین کی تبلیغ شروع کی آپ نے, हालात के एतबार से बदलना पड़ता है। जुमले हैं, जमाने के एतबार से अहकाम बदल जाते हैं, ये लोगों के अहकाम। अब उन अत्तार साहब के खुद साख्ता मुफ्तियों को सोचना चाहिए कि हालात बदल जाते हैं, जमाने के एतबार से दीन की तबलीग करनी पड़ती है। गरीब नवाज ने देखा कि पूरे भारत में तस्वीरों का बहुत दौर दौरा है, मूर्तियों का बहुत दौर दौरा है, और इन्हीं में मुझे इस्लाम फैलाना है। ये तो माबूद बनाकर तस्वीरें इस्तेमाल कर रहे हैं, मैं माबूद बनाकर नहीं बल्कि मोहब्बत में अपनी तस्वीरें आम कर दूं। गरीब नवाज ने ये नहीं किया, और गरीब नवाज ने दर्श दे दिया और बता दिया गरीब नवाज ने कि यकीन जानो, दीन की तबलीग का काम कभी किसी हराम जरिए से नहीं हो सकता, दीन का काम कभी भी होगा तो जायज तरीके से होगा। ये गरीब नवाज की तालीम है। ये हालात बदल, अपने आप को इतना बड़ा मुबल्लिग समझते हैं। हालात को बदलने दो, जमाने को बदलने दो, यकीन जानो हालात जरूर बदलेंगे, जमाना जरूर बदलेगा, लेकिन इस्लाम कभी नहीं बदलेगा, शरीयत कभी नहीं बदलेगी। और शरीयत हमेशा से वो है जो रसूलुल्लाह ने अता की, वही रहेगी। इसी तरह की एक बात, मैं बहुत अपनी बातों को मुख्तसर करते जा रहा हूं, इसी तरह की एक बात, जब सवाल लाहौर से आया था आला हजरत की बारगाह में के जमीन की गर्दिश के बारे में, तो वो बड़ी मोहब्बत और प्यार से लिख रहे थे कि हुजूर वाला, मेरे साथ जमीन की गर्दिश के मामले में मुत्तफिक हो जाइए तो साइंस को मुसलमान पाइएगा। तो आला हजरत ने क्या जवाब दिया था कि जाने मन जनाबे मन, ऐसा नहीं होगा कि खेच तान कर इस्लाम के कवानीन को साइंस के मुआफिक करो, खेच तान के इस्लाम के कवानीन को इंटरनेट के मुआफिक करो, मैं उसमें आज के दौर के एतबार से, खेच तान के इस्लाम के कवानीन को इलेक्ट्रॉनिक मीडिया के मुआफिक करो, इससे इस्लाम की खिदमत नहीं होगी, बल्कि खिदमत तो यूं होगी कि साइंस को इस्लाम के कवानीन के मुताबिक दावत दो, सारी की सारी दुनिया को मुसलमान पाओगे। नई नए दौर को, जदीद दौर को इस्लाम के मुआफिक करके बताओ, इस्लाम के मुआफिक करके बताओ। आइए, मैंने जिस आयत करीमा की तिलावत की है उसको इस तनाजुर में, जो इंटरनेट, जो तस्वीर और जो टीवी के इस्तेमाल की बात करते हैं कि आज जरूरी है, टीवी और मूवी में अत्तारी मुफ्तियों ने लिखा कि इस्लाम दुश्मन ताकतें इस्लाम पर टीवी पर हमला करती हैं, टीवी के जरिए हमला करती हैं, तो हमको टीवी पर आकर उसका जवाब देना जरूरी है। टीवी पर आकर इस्लाम दुश्मन ताकतें कौन कौन हमला कर रही है पहले उनके बाद देख लीजिए। टीवी पर आकर इस्लाम दुश्मन ताकतें कौन कौन इस्लाम पर हमला कर रही है, यहूदी हमला कर रहे हैं, नसरानी हमला कर रहे हैं, वहाबी हमला कर रहे हैं, अहले हुदैस हमला कर रहे हैं, जमात गैर इस्लामी हमला कर रही है, ये सब टीवी पर आकर इस्लाम पर हमला कर रहे हैं। इन्होंने वादा किया था टीवी और मूवी के जायज कहने के मौके पर कि इस्लाम दुश्मन ताकतों का जवाब देना है। आज इनके अत्तारी चैनल को कई साल गुजर गए, ना आज तक किसी नसरानी का जवाब दिया, ना किसी यहूदी का जवाब दिया, ना किसी वहाबी का जवाब दिया, ना किसी देवबंदी का जवाब दिया, ना किसी जमात इस्लामी का जवाब दिया। यही पर सिराज मिल्लत को कहना पड़ता है कि पहले कहा इस्लाम दुश्मन ताकत का जवाब देंगे और टीवी पर आ गए, और जब आ गए थे तो आज तक जवाब नहीं दिया, इसी का नाम मक्कारी। लोग हमसे पूछते हैं कि अत्तार को मक्कार क्यों कहते हो, हमसे पूछते हैं कि माइक पर कहते हो किसी मुसलमान को मक्कार क्यों कहते हो। मक्कार इसलिए कहा जाता है कि ये एक मैंने मिसाल पेश की है, रात भर गुजर जाएगी और उनकी मक्कारी की मिसालें खत्म नहीं होगी। पहले वादा किया, पहले टीवी और मूवी में लिखा कि इस्लाम दुश्मन ताकतों का जवाब देना है। अरे उन्होंने तो कानून बना लिया है। कानून क्या बनाया है? वो बोलेंगे साहब बड़े मक्कार हैं, वो बोलेंगे नहीं साहब हम तो रद्द करते हैं। मुफ्ती अब्दुल अलीम साहब को बुला लेंगे, اور ان کی تقریر کرا دیں گے. دیکھو رب تو کر رہے ہیں. میں یہ کہتا ہوں کہ اگر مفتی عبدالحلیم صاحب دعوت اسلامی کا مبلغ ہونے کی حیثیت سے رد کر رہے ہیں تو یہ دعوت اسلامی کے اصول کے خلاف کر رہے ہیں. ان کا اصول تو یہ ہے کہ کوئی رد وہابیہ کرنے کا اہل عالم دین بوقت ضرورت اگر دعوت اسلامی کا مبلغ ہے تو بوقت ضرورت بھی نہیں کر سکتا. یہ ان کا قانون ہے. انہوں نے دھوکہ دینے کے لیے ان سے رد کروا دیا کہ ہم رد تو کر رہے ہیں. رد کرنے سے نہیں ہوتا, یہ تو ایک کا عمل ہو گیا. تحریک کا اصول بناؤ. ہمارا مطالبہ یہ ہے کہ تحریک کا اصول بناؤ کہ اگر کوئی دعوت اسلامی میں عالم دین ہے اور وہ رد وہابیہ کا اہل ہے اور ضرورت پڑ گئی رد وہابیہ کرنے کی تو دعوت اسلامی کے نام سے رد وہابیہ کرنے کی اجازت ہوگی, اور ساری دنیا کے اندر جو باطل فرقہ ہوگا اس کے خلاف نام لے کر بیان کرنے کی ہم اجازت دیتے ہیں. یہ قانون بناؤ, یہ ضروری ہے. میں عرض کر رہا تھا کہ ٹی وی کے تعلق سے انہوں نے کہا کہ ہم کو اسلام دشمن طاقتوں کا جواب دینا, اس لیے ہم ٹی وی پر آ گئے. یہ انہوں نے ایک بہانہ بنایا ہے, اور بہانہ شریعت میں نہیں چلتا. اس کی ایک مثال قرآن شریف میں بیان کی گئی ہے. میں میرے محترم پیارے جام نگر کے غیور مسلمانوں, قرآن مجید میں واقعات جو بیان کیے گئے, بتاؤ کیا قرآن شریف واقعات کی کتاب ہے, قصے کہانی کی کتاب ہے کہ واقعہ سنا نکال دی؟ جو واقعات بیان کیے گئے ہیں قیامت تک مسلمانوں کے لیے اس میں عبرت و نصیحت موجود ہے. قرآن شریف میں حضرت موسیٰ علیہ السلام کے دور کا ایک واقعہ بیان کیا گیا, اختصار کے ساتھ عرض کرتا ہوں. آپ سب نے سنا ہے اسے بار بار, اور صرف اشارے کرتے ہوئے چلوں گا کہ ایک مچھیرے لوگوں کی جو قوم تھی, ان کو حکم ہوا کہ تم سنیچر کے دن دن بھر کوئی دنیاوی کام مت کرو, صبح سے لے کر شام تک دینی کام کرو, دنیا چھوڑ دو, ترک کر دو. وہ مچھیرے تھے, روزانہ سمندر میں جاتے تھے, مچھلیاں پکڑتے تھے اور لاتے تھے, بیچتے تھے, یہی ان کا کاروبار تھا. اللہ کا حکم ہوا کہ مت کرو, مت پکڑو مچھلیاں. جب اللہ کا کوئی حکم آتا ہے اور اللہ رب العزت اور اس کے نبیوں کے ماننے والے اس پر عمل کرتے ہیں تو ان کو ویسے ہی نہیں چھوڑا جاتا, ان کو آزمایا جاتا ہے. اب ان کو آزمایا گیا, سنیچر ہی کے دن مچھلیاں قریب آ گئیں, سطح کے اوپر آ گئی. اب کچھ لوگوں نے سوچا کہ یہ تو قریب آ گئی, یہ اوپر آ گئی, ان کو سنیچر کے دن پکڑنا چاہیے, ہم تو پیچھے رہ جائیں گے. جو مسلمان نہیں ہے وہ سنیچر کے دن پکڑ لیں گے, ہم تو پیچھے رہ جائیں گے. جو مسلک کے اعلی حضرت والے نہیں ہیں وہ ٹی وی پر آ کر آگے بڑھ جائیں گے, ہم تو پیچھے رہ جائیں گے. غیر مسلم آگے بڑھ جائیں گے, ہم تو پیچھے رہ جائیں گے, دوسری قومیں آگے بڑھ جائے گی. یہ خیال آج کے دور میں آ رہا ہے, اس دور میں بھی خیال آیا کہ ہم پیچھے رہ جائیں گے, دوسری قومیں مچھلی پکڑے گی, بازار میں خوب بیچے گی, ہم نہیں بیچ پائیں گے. امتحان ہوا, امتحان ہوتا ہے, امتحان ہوتا ہے. جس طرح سنیچر کے دن مچھلیاں سطح پر آ رہی تھیں, جس طرح سنیچر کے دن مچھلیاں کنارے پر آ رہی تھیں, ایسے ہی آج کے دور میں اہل سنت والجماعت کے لوگوں کا امتحان ہے کہ ٹی وی کا بول بالا ہو رہا ہے, حرام کاری کا بول بالا ہو رہا ہے. اب ایسی صورت میں دوسرے آگے بڑھ جائیں, دوسرے ٹی وی پر آ جائیں, اس غیرت میں کہیں تم نہ آ جاؤ. اب اس موقع پر ایمان والوں کو کیا چاہیے؟ آئیے, قرآن مجید فرماتا ہے کہ سنیچر کے دن کیا ہوا, انہوں نے سوچا کہ ہم جو ہے مچھلیاں سنیچر کے دن جال سے نہیں پکڑیں گے. سمندر کے کنارے انہوں نے ایک تالاب بنایا, تالاب اور سمندر کے بیچ نہر بنائی, اس میں ایک دروازہ بنایا. جیسے ہی سنیچر ہوتا تالاب کی جو ہے وہ نہر کا دروازہ کھول دیتے, پانی کے ساتھ مچھلیاں تالاب میں آ جاتی, اور جیسے ہی سنیچر کی شام ہونے لگتی دروازہ بند کر دیتے, ساری مچھلیاں تالاب میں رہ جاتی, اور اتوار کو جاتے پکڑ لیتے تھے. اب اللہ کے نبی نے کہا کہ کیوں یہ کیا کر رہے ہو؟ کہا ہم نے سنیچر کو کہاں پکڑی, ہم کوئی فحش چیز تھوڑی دکھا رہے ہیں, ہم کوئی ناچ گانے تھوڑی دکھا رہے ہیں, ہم نے سنیچر کے دن کہاں پکڑی؟ ہم نے تو مچھلیاں سنیچر کو نہیں پکڑی, ہم نے تو اتوار کو پکڑی. ارے بے وقوف, تو نے سنیچر کو پکڑی, گھر نہیں لایا, تالاب میں چھوڑ دی. دروازے بند کرنے کا کام تو سنیچر ہی کے دن تھا, दरवाजा खोलने का काम तो शनिचर ही के दिन था, तो वो कह रहे हैं कि हमने शनिचर को नहीं पकड़ी, मुझे यहां पर कहने दीजिए कि जब किसी काम की हुर्मत का हुक्म अल्लाह और उसके रसूल की तरफ हो जाता है तो अब इसमें बहाना नहीं चलता। लोग अगर अपने आप को गलत रवि पर मुश्तमिल किसी फेल में मुलविस करना चाहते हैं तो बात अलग हो गई, लेकिन अगर कोई ये कहे कि हमने सनीचर को नहीं पकड़ी, सनीचर को नहीं पकड़ी, तस्वीर इस्तेमाल करना था करते रहते, गुनाह में मुलविस होते रहते, तौबा करते रहते, लेकिन उन बनी इसराइल की तरह आज के दौर में यह कहा जा रहा है कि ये तो तस्वीर नहीं है, ये तो शुआ है, ये तो रेज है, ये बहाना लाया जा रहा है। आज के दौर में तस्वीर के मुताल्लिक ये बहाना निकालना कि ये अक्स है, ये शुआ है, ये रेज है, ये बिल्कुल उसी तरह है जैसे बनी इसराइल ने उस वक्त बहाना निकाला कि हमने शनिचर को मछलियां नहीं पकड़ी, हमने तो इतवार को पकड़ी, ये वैसे ही बहाना आई। अब आइए, जब उन्होंने ये बहाना बनाया तो देखिए दोनों में फर्क है। यही ताजुश शरिया ने नागपुर के जलसे में फरमाया था कि पहले लोग फिल्म देखते थे, आज भी देखते हैं, गुनाह समझते हैं, गलत समझते हैं, तौबा करते हैं, रुजू करते हैं, और हर सुन्नी मुसलमान को हुजूर मुफ्ती आजम हिंद रहमतुल्लाह ताला अलैह और आला हजरत और गौसी आजम और रिसालत माब से अकीदत रखने का सिला यह मिलता है कि अल्लाह रब्बुल इज्जत मरने से पहले तौबा की तौफीक जरूर देता है। तो लोग देखते हैं फिल्में लेकिन नजाई समझते हैं, ये तो तस्वीरों को सवाब मुस्तहसन और बिल्कुल दीन की खिदमत का काम समझ के कर रहे हैं। इन दोनों में बड़ा फर्क है कि एक आम आदमी टीवी को देखता है अलग बात है और टीवी को सवाब का काम बोलता है ये अलग बात, इन दोनों में बड़ा फर्क है। उन्होंने गड़बड़ क्या की थी कि मछलियां पकड़ते और हजरत मूसा की बारगाह में आकर कह देते कि हुजूर हमसे गलती हो गई, हम माल के चक्कर में आ गए, दुनिया के चक्कर में आ गए, हमने मछलियां पकड़ ली, हम तौबा करते। ऐसा नहीं कहा, बल्कि क्या कहा, हमने सनीचर को कहां पकड़ी, हमने तस्वीर कहां इस्तेमाल की, ये तो शुआ है, ये तो अक्स है। जब उन्होंने बहाना किया, अल्लाह और उसके रसूल को धोखा देना चाहा, तो अल्लाह फरमाता है कूनू किरदतन खासेईन, चीखते हुए बंदर बन जाओ। वो बंदर बन गए, तीन दिन तक चीखते रहे, उसके बाद में खत्म हो गए। और आज भी अल्लाह रसूल का पैगाम पहुंचाने के लिए उलमा वरसतुल अंबिया, जब अल्लाह रसूल का पैगाम पहुंचाने के लिए उलमाए किराम मैदान में उतरते हैं और ताजुश शरिया उन्हें हुकूमत उन्हें शरई हुक्म बयान फरमाते हैं, उलमा अहले सुन्नत जब उन्हें शरई हुक्म बयान करते हैं तो वो जिद कर रहे हैं, जिद कर रहे हैं, तो सुन लो। उन लोगों को उस जमाने में जब कि फस्खो मस्ख उस वक्त होता था, आज फस्खो मस्ख नहीं होता, आज फस्को मस्क नहीं होता। कहा गया कूनू किरदतन खासेईन, उनको दुनिया में भी सजा दी गई कि बंदर बन जाओ, तीन दिन तक बंदर बने घूमते रहे। आज हम ये देखते हैं कि जब तक के अत्तार साहब ने वीडियो इस्तेमाल नहीं किया था, वीडियो इस्तेमाल नहीं किया था, टीवी इस्तेमाल नहीं किया था, कैमरे पर नहीं आए थे, चैनल नहीं निकाला था, तब तक कहीं पूरे हिंदुस्तान में अत्तार और दावत इस्लामी के खिलाफ कोई जलसा नहीं हुआ। और आज पोजीशन यह है कि पूरे हिंदुस्तान के हर शहर में दावत इस्लामी के खिलाफ हिंदुस्तान के 90% अहले सुन्नत वल जमात के उलमा खिलाफ में बोल रहे हैं। मुझे कहने दीजिए कि जैसे बनी इसराइल पर उस वक्त बहाना बनाने की वजह से जिल्लत आई, आज इनके ऊपर बहाना बनाने की वजह से जिल्लत आ रही। जैसे तीन दिन के बाद वो खत्म हो गए, गुमनाम हो गए, यकीन जानो ए अत्तार और अत्तारियो, जब तक के तुम अपने इन दो बड़े मामलात में तौबा नहीं करते, तुम समझ लो अच्छी तरह कि तुम्हारा मुस्तकबिल तबाह है, तुम वैसे ही गुमनाम हो जाओगे जैसे बनी इसराइल हो गए। इसलिए रद्दे वहाबिया के सिलसिले में तौबा कर लो अपने मसलक से। और इन मसाइल के अंदर हुजूर ताजुश शरिया की बारगाह में हाजिर हो जाओ। और जो वो उनकी बात नहीं बोलते, वो अपने घर की बात नहीं बोलते, वो अपने खानदान की बात नहीं बोलते, बल्कि जो बोलते हैं अल्लाह रसूल के अहकाम बयान फरमाते हैं। इसलिए उलमा अहले सुन्नत का आज पैगाम ये है कि दावत इस्लामी बहुत सारे मामलात में मसलक के आला हजरत से हट चुकी है। और हम ये आपकी खिदमत में अर्ज कर दे हैं कि बहुत ज्यादा शोर किया खुद दावत इस्लामी वालों ने। मुझे तो निजामाबाद से फोन आया था कि यहां पर एक दावत इस्लामी वाला हमको बोल रहा है कि جام نگر کے اندر ہمارا اور رضویوں کا، اب سمجھ میں آ گئی بات کہ تم رضوی نہیں ہو، ہمارا اور رضویوں کا مناظرہ ہے اور گمراہ تم ثابت کرنا پڑے گا تم کو، اور یہ کبھی ہم کو گمراہ ثابت نہیں کر پائیں گے، اس لیے رضوی ہار جائیں گے۔ نظام آباد سے مجھے فون آیا، انہوں نے کیا ہوگا نا کہ ہمارا مناظرہ ہے، تو میں یقین کے ساتھ میں کہتا ہوں کہ حکم تو یہ ہے کہ عطار صاحب اور ان کو ماننے والی، ان کے ہر قوم، ان کی ہر بات پر عمل کرنے والی، ان کی پوری تحریک گمراہ ہے اور ان کے اوپر گمراہیت کا حکم ہے۔ اگر تم یہ سمجھتے ہو کہ ہمارے پاس دلائل نہیں ہے تو وحدہ لا شریک کی قسم کھا کر کہتا ہوں، ابھی تک تیار نہ ہوئے، ابھی تک تیار نہ ہوئے تو نہ ہوئے، اب بھی موقع ہے، یا تو توبہ کر لو یا یہاں سے لے کر کراچی تک تمہارے پاس جو صاحب علم ہوگا اسے لے آؤ، تاج الشریعہ کے یہ غلام دعوت اسلامی اور عطار صاحب کی گمراہی ثابت کریں گے، اور تم یہ ثابت کرو کہ ہم گمراہ نہیں ہیں۔ یہ چیلنج ہمارا اب برقرار ہے، پہلے تم نے چیلنج کیا تھا لیکن اب چیلنج ہمارا برقرار ہے، اس لیے ایسی گمراہ جماعت سے، ہمارے بہت سارے بھائی بولتے ہیں کہ وہ بھی تو سنی ہیں، یہی جملہ پہلے کہا جاتا تھا، وہ بھی تو نماز پڑھ رہے ہیں، یہ کہا جاتا تھا، لوگ کہتے ہیں صاحب یہ تو اعلیٰ۔ ایک صاحب مجھے عالم دین ملے اور ٹرین میں ملے، ملاقات کی، انہوں نے صاحب دیکھو انہوں نے تو بہار شریعت چھپوائی، آپ کیسی بات کرتے، فتاوی رضویہ کی تخریج کر رہے ہیں، ارے صاحب وہ یہ کر رہے ہیں، اعلی حضرت کے مسئلہ کا یہ کام کر رہے ہیں۔ میں نے کہا ٹھیک ہے، اعلی حضرت کے مسئلہ فتاوی رضویہ چھاپ دو، بہار شریعت چھاپ دو، بہار شریعت اور فتاوی رضویہ قرآن شریف سے بڑھ کر نہیں ہے۔ جب قرآن شریف چھاپ کر وہابی کفری عقیدے سے نہیں بچ سکے، تم ہزار بار فتاوی رضویہ چھاپ دو، جب تک گمراہی سے توبہ نہیں کرو گے نہیں بچ سکتے۔ اس لیے میں عرض کروں گا کہ جو لوگ یہاں کے ذمہ دار ہیں وہ ان کو مطالبہ کریں اور مجبور کریں کہ ہم یہ نہیں کہتے کہ تم صرف تاج الشریعہ ہی کی بات، ارے تاج الشریعہ کی بات کیوں کہی جا رہی ہے کہ مان لو، اس لیے کہ آج کے دور میں تاج الشریعہ جو کہہ رہے ہیں وہ قرآن اور حدیث کے موافق ہے۔ ایک آخری میں بات عرض کر دوں حضرت، لاسٹ بات، مبلغین کیا کہتے ہیں صاحب، ہم اعلی حضرت کو تو مانتے ہیں، ہم مفتی اعظم ہند کو تو مانتے ہیں، یہ انداز ہوتا ہے ان کا، مفتی اعظم ہند کو تو مانتے ہیں، ہم سنی ہیں، ہم اعلی حضرت کو تو مانتے ہیں، تاج الشریعہ نہیں، تاج الشریعہ کو نہیں مانتے۔ ابھی ایک عالم دین ہم کو بتا رہے تھے کہ ایک دعوت اسلامی کے مبلغ نے کہا کہ تاج الشریعہ تو پاگل ہو گئے، ماذا اللہ رب العالمین۔ میں نے کہا پاگل کہتے ہو کسے، تاج الشریعہ کو، یہ تمہارا اپنا منصب، اپنا مقام ہے، تم اپنا اسٹیٹس طے کرو۔ جو مبلغ اعظم ہیں، جو وجہ کائنات ہیں، جو سارے انبیاء کے سردار ہیں، جب انہوں نے اپنی تعلیم کو پیش کیا تو اس وقت کے منافقین نے کہا تھا انہو لمجنون، رسول اللہ کو کہا وہ مجنون ہے، اور مجنون کا ترجمہ پاگل ہوتا ہے۔ یہاں سمجھ میں بات آ گئی کہ وہاں نبی کو اس دور کے منافقین نے پاگل کہا، اور آج کے دور میں حضور کے نائب مطلق، حضور کے نائب وارث علوم انبیاء قاضی القضاۃ فی الہند تاج الشریعہ کو پاگل کہا جا رہا ہے۔ مسئلہ یہ ہوا کہ وہ اس دور کے منافق تھے، یہ اس دور کے منافق تھے، وہ اس دور کے منافق تھے، یہ اس دور کے منافق ہیں۔ اس لیے سرکار تاج الشریعہ اپنی گھر کی بات نہیں کہتے، آپ آ جائیے۔ اس بات آخری میں ایک بات عرض کر رہا ہوں، وہی پوری کر دوں میں اپنی بات، ٹھیک ہے آپ اعلی حضرت کو مانتے ہو، ٹھیک ہے آپ حضور مفتی اعظم ہند کو مانتے ہو، حضور مفتی اعظم ہند کو نہیں مانتے یا مانتے ہیں، اس کی بات تو میں کسی دوسری تقریر میں تفصیل سے سمجھاؤں گا، لیکن یہ کہہ رہے ہیں ہم اعلی حضرت کو مانتے، حضور مفتی اعظم ان کو مانتے لیکن تاج الشریعہ کو نہیں مانتے، تب ایسی صورت میں ہم ایک بات کہیں گے، اعلی حضرت کو مانا تم نے حقانیت کی بنیاد پر، مفتی اعظم ان کو مانا تم نے حقانیت کی بنیاد پر، اگر تم یہ کہتے ہو تاج الشریعہ کو نہیں مانتے تو ناخن کے برابر کوئی فتویٰ تاج الشریعہ کا بتاؤ اور اسے چیلنج کرو، قسم اللہ رب العزت کی ایک ایک ناخن کے برابر بھی فتویٰ تاج الشریعہ کا قرآن و حدیث کی روشنی میں ثابت کرنے کے لیے تاج الشریعہ کے غلام ہر وقت تیار ہیں۔
نعرہ تکبیر،
اور اگر ایسا نہیں کر سکتے
نعرہ رسالت، سبحان اللہ،
آ جاؤ اور حق بات کو قبول کر لو۔ کیا وجہ ہے؟
سبحان
ہم
اللہ
کو معلوم ہے کہ کچھ لوگ اپنے ہیں،
جزاک اللہ،
جن کو یہ لگے گا، جن کو یہ محسوس ہوگا کہ یار یہ اپنے کو خلاف بولتے، کس کو یہ اچھا لگتا ہے کہ وہ اپنوں کو اپنا مخالف بنا لے۔ ہم جو کہتے ہیں وہ اللہ اور اس کے رسول کے قوانین کو ظاہر کرنے اور دین اور شریعت کے احکام کو نافذ کرنے کے لیے کہتے ہیں۔ مولا تعالیٰ سے دعا کہ مولا کریم، ہم نے جو کچھ کہا ہے اس کے اندر ہم کو بھی، اس پر ہم کو بھی اور جو لوگ سن رہے ہیں ان کو بھی عمل کرنے کی توفیق عطا فرما، اور مولا کریم حضور تاج الشریعہ کا فیضان تا قیامت عوام اہل سنت پر جاری فرما۔
ماشاءاللہ، جزاک اللہ، سبحان اللہ، سبحان اللہ۔ اب میں ممبئی سے تشریف لائے ہوئے حضرت علامہ مولانا قمر الزماں صاحب